اس کے بعد اب وہ آیت آتی ہے جس آیت کے بارے میں نبی کریم صلی اللہ علیہ وسلم نے یہ فرمایا، یعنی اس آیت کی شان آپ اس سے جان سکتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ صلی اللہ علیہ وسلم کو دنیا کی ہر چیز سے زیادہ، یعنی یہ آیت اتنی پیاری ہے کہ ہر چیز سے اوپر آپ صلی اللہ علیہ وسلم کو یہ آیت، یعنی پوری دنیا بھی ایک طرف اور یہ آیت ایک طرف ہے، اتنی زیادہ نبی صلی اللہ علیہ وسلم کو یہ آیت پیاری تھی. اور آپ صلی اللہ علیہ وسلم نے جو جب اس آیت کا پتہ دیا لوگوں کو، تو ان کی امید کیسے بڑھ جاتی ہے، اس کا اندازہ آپ اس کے شان نزول سے لگا سکتے ہیں کہ کس طرح لوگوں کے اوپر افیکٹ ہوا اس آیت کا. کیونکہ یہ آیت ہوپ کی آیت ہے، امید دلانے والی آیت ہے. یہ وہ آیت ہے جو بڑے سے بڑے گناہگار کو مایوسی سے نکال لیتی ہے. کہ حضرت حسن بصری فرماتے ہیں کہ قرآن پاک کی، پورے قرآن کی سب سے امید دلانے والی آیت یہ آیت ہے. یعنی پورے قرآن میں کسی جگہ پہ آپ اگر دیکھنا چاہیں نا کہ سب سے زیادہ امید کس جگہ پہ، کون سی آیت کے اندر ہے، تو اس آیت کے اندر سب سے زیادہ امید ہے. سب سے زیادہ اس چیز کے اندر اللہ تعالیٰ نے اپنی رحمت کی بات فرمائی ہے، جس سے انسانوں کو یہ ہوپ ہو جاتا ہے کہ ہمارا بھی کچھ بن سکتا ہے، ہم بھی نکل سکتے ہیں، ہم بھی واپس آ سکتے ہیں. ورنہ بعض دفعہ جب انسان قرآن پڑھتا ہے اور یہ سارے عذابوں کے بارے میں پڑھتا ہے اور آخرت کے بارے میں اور حساب کتاب کے بارے میں، تو اس کے اوپر یہ افیکٹ ہوتا ہے کہ اس کو لگتا ہے کہ اب میری تو کوئی بھی، میرا کوئی ٹھکانہ نہیں ہے، اب بس ختم ہے، اب میں جو بھی کر لوں کیا فائدہ ہوگا، میرے لیے تو کہیں بھی کوئی چائے پناہ ہی نہیں، میں نے تو اتنا کچھ کر لیا، میں اتنی برائیاں کر لی، مجھے کون بچا سکتا ہے. تو پہلے میں آپ کو شان نزول کا بتا دوں کہ مشرکین کا ایک گروپ تھا، وہ آپ صلی اللہ علیہ وسلم کے پاس آیا، وہ کہنے لگے یا رسول اللہ آپ کا پیغام تو بہت بھلا ہے، لیکن یہ فلاں ہیں اس نے اپنی جوانی میں اتنے قتل کیے ہیں، یہ فلاں ہیں اس نے اتنے زنا کیے ہیں، یہ فلاں ہیں اس نے اتنی ڈکیتیاں کی، تو ہم کیسے اب آپ کے پاس آ کے پھر اسلام لا سکتے ہیں ان گناہوں کے ساتھ. تو اللہ تعالیٰ نے یہ آیت اتار دی تھی. دوسرا قصہ یہ میں یہ بتانا یہ چاہ رہی ہوں کہ دیکھو کافروں کو کتنی بڑی امید ملی جو کفر اور شرک کے میں ملوث رہے ساری زندگی، اور نہ صرف کفر اور شرک میں بلکہ انہوں نے ڈکیتیاں کی، زنا کیے، قتل کیے ہوئے تھے، اور کئیوں نے ایسے بھی تھے جنہوں نے مسلمانوں کے قتل کیے ہوئے تھے، جنہوں نے مسلمانوں کو ستایا ہوا تھا. آپ دیکھیں اب جب ان کے اوپر حق کھل گیا کہ یہ حق ہے، لیکن اب وہ تو ہانٹ کرتی ہیں نا چیزیں کہ وہ تو ہم نے اتنا بڑا کچھ کر دیا ہوا تھا، تو اب کیا بنے گا ہمارا. دوسرا قصہ اس سے یہ پتہ چلے گا آپ کو کہ یہ آیت صرف اس کے لیے نہیں جو کافر ہے اور وہ مسلمان ہو رہا ہے، یہ مسلمانوں کے لیے بھی ہے بہت بڑا ہوپ. اور اس میں یہ ہے دوسرے قصے میں جو اس کا شان نزول میں آتا ہے کہ حضرت عمر نے اس کو روایت کیا کہ جب ہم مکہ سے مدینہ ہجرت کر کے آ گئے تو بعض مسلمانوں نے بھی کوشش کی آنے کی، مدینہ آنے کی، ہجرت کرنے کی، مگر وہ پکڑے گئے، مشرکین نے ان کو بہت ٹارچر کیا، تو وہ لوگ بھی پھر وہی رہ گئے، کئیوں کے مال لے کے، کئیوں کو ان کو دھمکیاں دیں، کئیوں کو کچھ کیا. تو ہم یہاں پر آپس میں کہنے لگے کہ اللہ تو ان کو کبھی معاف نہیں کرے گا، اس لیے دیکھیں نا اس وقت تو ہجرت فرض تھی، تو یہ سوچنے لگے اللہ ان کو کبھی معاف نہیں کرے گا. یعنی دیکھو کہ انہوں نے اتنی سی بس بات کے اوپر بس وہاں پہ رہ جانا قبول کر لیا، صرف اتنے سے ڈراووں کو برداشت نہیں کر سکے، اتنی سی مار نہیں برداشت کر سکے، ان کا کیا بنے گا. جیسے ہم کہتے ہیں نا فلاں کا کیا بنے گا، لو جی دیکھو جی اس نے یہ کر دیا وہ کر دیا، اب اس کا بنے گیا کیا. میں تو سوچتی ہوں اس کی تو معافی ہوگی کیسے، اس طرح سے بعض دفعہ ہمارے دماغ میں خیال آنے لگتے. تو اس وہاں ان صحابہ کے دماغ میں یہ آنے لگے کہ بھی اب ان کا کیا ہوگا، انہوں نے وہاں پہ رہنا پریفر کیا، آپ صلی اللہ علیہ وسلم یہاں پہ ہیں، وہ وہاں پہ، بس صرف اتنی بات کی وجہ سے کہ ان کے اوپر سختی ہو گئی. تو وہ وہاں پہ یہ نہیں تھا کہ وہ کفر کی طرف چلے گئے تھے، وہ رہے تو مسلمان ہی رہے، مگر وہ ظاہر ہے ہجرت نہیں کر سکے تھے. تو اللہ تعالیٰ نے یہ آیات اتار دی، اور پھر یہ جب آیات اتری تو پھر ان مسلمانوں کو پتہ چل گیا کہ اللہ تعالیٰ واقعی جس کو چاہے معاف کر لے. تو اس سے ہم بتانا مقصود یہ تھا کہ یہ نہیں ہم نے سمجھنا کہ کیا یہ آیات صرف کافروں کے لیے ہیں, کیا ان کی بخشش کے لیے ہیں کہ وہ اسلام کی طرف آ جائیں, یا سب کے لیے ہیں. تو دیکھتے ہیں آیت کو اب. قل, کہہ دیجئے, آپ اعلان کر دیں اے نبی, آپ بتا دیں لوگوں کو. اب دیکھیں, جیسے میں نے آپ کو بتایا کہ سارا قرآن ہی آپ صلی اللہ علیہ وسلم نے پڑھ کے سنانا تھا, لیکن خاص طور پہ کچھ آیات سے پہلے قل کیوں کہا جاتا ہے, یا کچھ صورتوں سے پہلے, ہماری تاکید کے لیے, ہمیں بتانے کے لیے کہ یہ بہت امپورٹنٹ ہے, یہ بات اس کی طرف زیادہ توجہ کی جائے. پھر قل کے بعد کیا فرمایا, یا عبادی, اے میرے بندو, اے میرے بندو. یہ اب اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو بیچ میں سے نکال کے ڈائریکٹ اپنے بندوں سے خطاب فرمایا. جیسے اب اس کی ایک ایگزامپل دیکھیں, میں آپ سے کہوں کہ جائیں جا کے ان کو کہہ دیں کہ وہ ایسا نہ کریں, ایسے کہیں گے نا, ان کو ایک سیکنڈ پرسن کے اندر بات کریں گے, ان سے کہہ دیں جا کے کہ وہ یہ نہ کریں. یہاں پہ یہ نہیں آیا, یہاں پہ یہ آیا قول, کہہ دیجئے. اور پھر اللہ تعالیٰ جیسے ڈائریکٹ انہی بندوں سے کمیونیکیٹ کر رہے ہیں, یا عبادی, یا کس کے لیے آتا ہے, حرف ندا, یعنی ڈائریکٹ اس سے بات کرنا, ڈائریکٹ جو سامنے ہوتا ہے اس سے جو بات کی جاتی ہے. تو اللہ تعالیٰ اپنے بندوں کو خطاب کر رہے ہیں, عبادی, کون سے بندے. ہم سوچتے ہیں کہ اللہ کے بندے تو وہ ہیں جو بڑے نیک ہیں, بڑے اللہ والے ہیں, بڑے ایسے ہیں, وہ اللہ کے بندے ہیں, ان کی بات ہو رہی ہوگی. لیکن آگے کیا آیا جس نے حیران کر دیا, الذین اسرفوا, وہ لوگ جنہوں نے اسراف کیا. ہم اسراف کس کو کہتے ہیں, ہم کہتے ہیں حد سے زیادہ خرچ کرنا اسراف ہوتا ہے, رائٹ. مگر یہاں پر گناہوں کو اسراف کہا گیا, اس لیے کہ مال میں صرف حد سے زیادہ خرچ کر دینا اسراف نہیں, بلکہ کسی کام میں بھی جب انسان حد سے بڑھ جائے, مثلا اپنے کھانے میں حد سے بڑھ گئے تو آپ کھانے میں اسراف کر دیا, آپ مثال کے طور پہ غصے میں حد سے بڑھ گئے تو وہ غصے میں اسراف ہو گیا, یعنی اوور بورڈ چلے جانا نا کسی چیز میں بھی, ایکسٹرا ویگینٹ ہو جانا کسی چیز میں, کسی چیز میں بھی اپنی باؤنڈریز کراس کر دینا, وہ اسراف ہوتا ہے. تو جو اللہ کی جو حدود ہیں, جو اس نے لمیٹیشنز لگائی ہوئی ہیں, ان کو کراس کر دیتا ہے, وہ بھی اسراف ہی تو کر رہا ہے. اچھا, اب جو حد سے بڑھ گئے ہیں, اسراف کر دیا, اپنی حدوں کو کراس کر گئے ہیں, اب کیا ہے, علی انفسہم, اوپر اپنے نفسوں کی. یہاں پہ علی آیا ہے, لی انفسہم نہیں آیا, اپنے نفسوں کے لیے انہوں نے اسراف کیا, ایسے نہیں آیا. اعلیٰ خلاف کے معنوں میں آتا ہے نا, اپنے نفسوں کے خلاف انہوں نے کام کیا. خلاف کیسے, یہاں پہ اس بات کو سمجھا دیا گیا ہمیں کہ انسان جب گناہ کرتا ہے تو وہ اپنے خلاف جا رہا ہوتا ہے, اپنے ہی لیے برا کر رہا ہوتا ہے, اللہ کو اس سے کوئی نقصان ہوتا ہے, یہاں کسی اور کو نہیں نقصان, کسی اور کا خسارہ نہیں ہے, وہ اپنے لیے خسارہ کر رہا ہے. پہلے ہم الفاظ کو سمجھ لیں, پھر اس کے بعد ہم اس کی ڈیٹیل میں آئیں گے. تو اس چیز کو سمجھیں ایک ایک لفظ کو, کہ یہاں پہ یہ کیوں آیا, یہ کیوں آیا. تو علی انفسہم, انہوں نے اپنی جانوں کو بھی کوئی خسارے میں ڈال دی. جیسے آدم علیہ السلام فرماتے ہیں نا, ربنا ظلمنا انفسنا, اب کس پہ ظلم کیا, اپنے اوپر ظلم کر لیا, وہ تو انہوں نے پھل کھایا تھا, اپنے اوپر ظلم کیسے. اس لیے کہ اللہ کی نافرمانی کر کے انسان اپنے آپ کو سزا کا مستحق ٹھہرا لیتا ہے, تو اپنی جان پہ ہی ظلم کیا نا, کسی اور نے تو نہیں اس کی سزا بھگتنی. اچھا, پھر آگے, لا تقنطوا, نہ تم مایوس ہونا, قنوط, قنوط وہ مایوسی ہے کہ کوئی امید باقی نہ رہ جائے, کوئی ہوپ نہ ہو اس کو. کس سے, لا تقنطوا من رحمت اللہ, اللہ کی رحمت سے, اللہ کی رحمت سے تم مایوس نہ ہو جانا کہیں. ابراہیم علیہ السلام نے فرمایا تھا نا کہ اللہ کی رحمت سے تو صرف کافر ہی مایوس ہو سکتے ہیں. حدیث میں تو آتا ہے کہ اگر کافر بھی جان لے کہ اللہ تعالی کی رحمت کتنی ہے, اس کی رحمت کی وسعت کو کافر جان لے نا, اس کو تو پتہ ہی نہیں ہے, اگر وہ جان لے तो उसको भी उम्मीद लग जाए कि वो भी पार हो जाएगा। इतनी ज्यादा अल्लाह ताला की रहमत है। तो अल्लाह ताला ने यहाँ पे अपने उन बंदों को खिताब फरमाया है जो बंदे गुनाह कर बैठे हैं, अपनी जानों पे जुल्म कर बैठे हैं, इसराफ कर बैठे हैं। अब फरमाया कि तुम ना मायूस होना अल्लाह की रहमत से। देखिए मैं इसमें अल्लाह ताला की रहमत के ऊपर भी इतना प्यार आता है और अपने नबी सल्लल्लाहु अलैहि वसल्लम पे भी। नबी सल्लल्लाहु अलैहि वसल्लम तो गुनाहों से पाक थे, वो तो मासूम थे, लेकिन जब वो फरमाते हैं कि मुझे सारी दुनिया और उसकी हर चीज़ मिलने से इतनी खुशी नहीं हुई जितनी इस आयत के नाजिल होने से हुई है, तो अंदाज़ा करें कि उनको कितनी ज़्यादा ये खुशी कि मेरी जो उम्मत है, मेरी जो जो लोग हैं, इंसान हैं, वो किसी तरह अल्लाह की रहमत में आ जाए और उनकी बख्शिश हो जाए। इतनी ज्यादा उनको इस बात से खुशी है कि फरमाया पूरी दुनिया मिल जाए इतनी खुशी नहीं है, इसकी हर चीज मिलने पे खुशी नहीं। क्या हमें भी ऐसी हमदर्दी होती है किसी, और वो भी किसी मोमिन की बात नहीं, ऐसी की बात नहीं हो रही कि जो कि बहुत नेक पारसा इबादत गुजार, ये गुनाहगारों की बात हो रही है। अरे उनकी तौबा करने से कि वो अल्लाह की तरफ आ जाए, आप सल्लल्लाहु अलैहि वसल्लम को क्या मिलेगा, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को कितनी खुशी है। ये होती है बात ईमान वालों की कि वो खुश होते हैं ये देख के कि लोग अल्लाह की तरफ आ जाएं। वो उनको दुख होता है इस बात से जब लोग अल्लाह से दूर जाते हैं। ये तो एक बात साइड की हो गई ना। अब दूसरी यहाँ पे क्या बात है, उन सारे लोगों को अल्लाह ताला उम्मीद दिला रहे हैं कि देखो तुमने चाहे अपनी जानों पर कितना जुल्म कर लिया, चाहे तुम काफिर हो, चाहे तुम मुशरिक हो, या इवन चाहे कि तुम मुसलमान हो, लेकिन तुमने अपने आप को इस मुसीबत में डाल दिया कि गुनाह कर बैठे हो। तो देखो या इबादी, ये लफ्ज बता रहे हैं कि बंदे तो तुम भी मेरे ही हो ना, चाहे तुमने अपनी जानों पे जुल्म ही क्यों ना किया हो, तुम भी मेरे ही बंदे हो। अल्लाह ताला ने उनको अपने से डिसोसिएट नहीं किया। ये कितने गुनाहगार, अच्छा हम तो जरा सा किसी का कोई बात देख लेते ना तो कितने वो बातें करते हैं कि बस नहीं पता नहीं ये कितने खराब और ये, और उनसे नफरत और उनको बुरा भला कहना, और हिर्स नहीं रखते कि कोई खैरख्वाही के साथ ये चाहे कि ये वापस अल्लाह की तरफ पलट आए। अल्लाह ताला इतने गुनाहगारों को भी फरमाते हैं ये भी मेरे ही बंदे हैं, या इबादी ये भी मेरे, तुम भी मेरे ही हो। कितनी भी दूर इंसान चला जाए है तो वो भी अल्लाह का ही ना। अल्लाह ताला ऐसे अपने बंदों को बुला रहे हैं कि मेरे बंदों तुम मेरी रहमत से मायूस ना कहीं हो जाना। तुम तक ना, तो मैंने बताया ना कि उम्मीद बिल्कुल खत्म हो जाए डिप्रेशन में जब इंसान चला जाता है ऐसे कि उसको ये लगे कि अब कोई रास्ता नहीं है, अब मेरी तो माफी होनी ही नहीं है। तो तुम इस तरह से ना उम्मीद ना हो जाना। देखे कुनूत में ऐसे है कि इंसान फिर ना किसी काम को करने के काबिल भी नहीं रहता, इसलिए कि उसको लगता है कि अब मैं इतनी दूर निकल आया हूं कि अब मैंने नेकी क्या करनी। नहीं नहीं मेरी नेकी कौन सी अब कबूल होनी है, मैंने इतने गुनाह कर दिए हैं, अब मेरा तो कोई फायदा ही नहीं है कि मैं कुछ कोई नेकी का काम करूं। ये फीलिंग जब इंसान के अंदर आ जाती है, अल्लाह ताला ने फरमाया ना ये कभी ना सोचना कि वापसी नहीं है, वापसी है। अल्लाह ताला गोया अपना रहमत का दर फैलाए, अपना रहमत की चादर फैलाए हुए है, अपने दर को खोले हुए है कि मेरा दरवाजा तुम्हारे लिए खुला हुआ है, तुम पलट आओ, मायूस ना हो। अब देखें जब इंसान मायूस हो जाता है ना तो उसको कुछ करने के काबिल नहीं रहता। मायूस शैतान इंसान को ऐसा मायूस कर देता है, वो कहता तुझे देख तो सही इतना तूने कुरान पढ़ लिया, अभी तक तो तुम ठीक हुई नहीं, क्या फायदा अब और पढ़ने का, छोड़ दो इसको, तो तुम टाइम ही वेस्ट कर रही हो ना। कभी शायद आपके जेहन में ये बात आती हो, अब हमने इतने पारे पढ़ लिए हम तो ठीक ही नहीं हुए, आए हम तो ऐसे है ही नहीं जैसे वो नेक लोग हुआ करते थे। देखिए वो नेक लोग जो सहाबा थे वो आप सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में थे, आप सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में भी थे, तब भी सब अबू बकर सिद्दीक नहीं थे, तब भी सब उमर नहीं थे, सब तब भी सब उस्मान नहीं थे, दूसरे सहाबा भी थे, سب کا ایمان ڈفرینٹ تھا، سب کا لیول ڈفرینٹ تھا. ہم تھوڑا سا ایک دفعہ قرآن پاک پڑھ کے سوچتے ہیں کہ ہم بس بالکل پارسا ہو جائیں، ایسا نہیں ہے پاسبل. یہ مسلسل محنت کا میدان ہے، اس میں گریں گے پھر اٹھیں گے پھر گریں گے پھر اٹھیں گے، مگر شرط یہ کہ گر کے اٹھ جاؤ، گرے ہی نہ رہو کہ اب تو گر ہی گئے ہیں، بار بار تو گرتے جا رہے ہیں، اٹھنے کا فائدہ کیا. جب غلطی ہو جائے پلٹ آؤ، واپس توبہ کر لو، واپس آ جاؤ، پھر سے پھر ہو جائے پھر کر لو. شیطان کہتا تو اتنی دفعہ توبہ کر چکی، اب کیا فائدہ. اور واقعی آنے لگتا کہ ہم تو کبھی چینج ہوتے نہیں، اتنا قرآن پڑھ پڑھ کے، اتنے درس سن کے، اتنی کلاسیں لے کے، بس کچھ فائدہ نہیں ہے ہمارا. تو ویسے اسے تو بہتر تھا ہم کوئی نوکری کر لیتے، چار پیسے ہی مل جاتے. شیطان کتنے خیالات ذہن میں ڈالتا ہے. یہ مایوسی جو ہے یہ پھر انسان کو دور سے دور ہی لے جاتی جاتی ہے، پھر انسان اللہ کی طرف نہیں آتا، کیونکہ اس کو پتا ہے وہ تو وہاں پہ جا کے کیا فائدہ، میں نے واپس پھر میں نے غلطی کر لینی ہے، پھر میرے سے یہی ہو جانا ہے، فائدہ کیا ہوگا. اللہ کہتا نہیں، کتنا بھی کر لیا واپس پلٹ آؤ، پھر ہو جائے گا، پھر پلٹ آنا. دروازہ یہ کھلا ہوا ہے، کب تک کھلا ہوا ہے؟ جب تک موت نہیں آ جاتی، جب تک موت دکھائی نہ دینے لگے نا، جب تک یہ حلق میں نہ آ جائے جان، تب تک در کھلا ہوا ہے اللہ کا، تب تک توبہ قبول ہے یا سورج مغرب سے نہ نکلے. یہ دو چیزیں ہیں، دونوں میں سے جو پہلے آ گئی وہ پھر توبہ کا دروازہ بند کر دے گی. ہم ابھی زندہ ہیں، شکر ہے زندگی کی جو نعمت ہے. بعض دفعہ ہمیں قدر نہیں ہوتی اس کی کہ ہمیں زندگی کی کتنی بڑی نعمت ملی ہوئی ہے. سب سے زیادہ جو فوت ہو جاتے ہیں ان کے اوپر یہ چیز کا مجھے وہ ہوتا ہے کہ اب ان کے لیے توبہ کا دروازہ بند ہو گیا، اب یہ کبھی توبہ نہیں کر سکتے جتنا مرضی چاہیں، لیکن ہمارے لیے ابھی توبہ کا دروازہ کھلا ہوا ہے. تو جب انسان قنوط پہ پہنچ جاتا ہے نا، ایسی مایوسی پہ کہ پھر وہ بس ہاتھ پیر چھوڑ دیتا ہے جس کو ہم کہتے ہیں، اب وہ کوئی خیر کی امید نہیں اس کو رہی، یہ چیز اللہ تعالیٰ کو اتنی بری لگتی ہے، اتنی بری لگتی ہے. کیونکہ اسی لیے فرمایا نا کہ یہ ابراہیم علیہ السلام کیا فرماتے ہیں کہ یہ کافر ہی ہے جو اللہ کی رحمت سے مایوس ہو سکتا ہے. یہ اتنا بڑا گناہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بڑا گناہ یہ ہے کہ کوئی اللہ کے ساتھ کسی کو شریک کرے اور اللہ کی رحمت سے مایوس ہو جائے. یہ بڑا گناہ، یہ بڑے گناہوں میں سے ہے. کیوں؟ اس لیے کہ تم نے اللہ تعالیٰ کے ساتھ اتنی نیگیٹو تھنکنگ رکھی، یہ اتنا گھٹیا خیال تم نے اللہ کے ساتھ رکھا کہ وہ ایسا بخیل ہے، کہ وہ ایسا ہے کہ کبھی معافی نہیں کرے گا. یہ کتنی گھٹیا بات ہے تم نے اللہ کے ساتھ ایسوسیٹ کر دی. اللہ اکبر. اس لیے اللہ تعالیٰ نے یہاں پہ امید دلائی ہے کہ دیکھو کبھی اللہ تعالیٰ کے در سے نہ امید ہو کے دور نہ چلے جانا. ایون وہ جس کی حدیث کے اندر آتا ہے، وہ آپ سب نے سنی ہوگی کہ 99 قتل کر کے بھی جو بندہ ایسا تھا کہ جب اس نے یہ سوچا کہ میں اب اللہ کے سامنے توبہ کر لوں، تو وہ بنی اسرائیل کے ایک عابد کے پاس گیا، اس سے پوچھا کہ کیا میرے لیے کوئی توبہ ہے؟ اس نے کہا نہیں. تجھے اب تجھے توبہ کی کس بات کی ملے گی؟ 99 قتل کر چکا تو. اس نے کہا چل پھر تو بھی جا. اس نے اس کو بھی قتل کر دی. پھر وہ ایک عالم کے پاس گیا، یاد رکھے پہلے عابد کے پاس گیا تھا، پھر ایک عالم کے پاس گیا، اسے پوچھا بتاؤ میری توبہ کیا ہو سکتی ہے؟ اس نے کہا ہاں ہو سکتی. بس یہ ہے کہ تم یہاں سے ان نیکوں کی بستی میں موو ہو جاؤ، تم یہاں سے چلے جاؤ. تو چنانچہ یہ اس گاؤں کی طرف چلا جہاں نیک لوگ رہتے تھے، لیکن راستے میں موت آ گئی. اب رحمت اور عذاب کے فرشتوں میں آپس میں اختلاف ہو گیا. اس سے پتہ چلتا ہے کہ یہاں تو انسان کو روح کو لینے کے لیے رحمت کے فرشتے آتے ہیں، یہاں عذاب کے آتے ہیں. ان میں کیا اختلاف ہوا کہ دونوں کہہ رہے ہیں کہ ہم نے اس کی جان نکالنی، ہم نے اس کی روح لے کے جانی ہے. اللہ عز و جل نے ان کے درمیان کیا فیصلہ فرمایا؟ زمین کو ناپ لو، جس طرف کو زمین کم ہوگی، اگر نیکوں کی بستی کی طرف کم ہوگی تو رحمت کے فرشتے لے کر جائیں گے، اگر بدوں کی بستی کی طرف کم ہوگی تو پھر وہ فرشتے لے کے جائیں گے عذاب والے. तो सिर्फ एक बालिश्त भर नेकों वाली बस्ती के वो करीब हो गया। वो किस तरह अल्लाह ने हुक्म दिया जमीन को कि सुकड़ जा नेकों की बस्ती की तरफ से, सुभान अल्लाह। यानी वो नहीं पहुंचा था, लेकिन अल्लाह ताला को मालूम था कि इसकी तौबा जो है वो सच्ची तौबा है, ये हिजरत करके जा रहा है। अल्लाह ने उन नेकों जिनकी तरफ वो जा रहा था उन्हीं के साथ उसको मिला दी, रहमत के फरिश्ते उसको ले। और ये भी जिक्र आता है कि इतनी वो बुरी हालत में हो गया था, चलते चलते मौत करीब आ गई थी, वो फिर भी सीने के बल घिसटता हुआ जा रहा था। तो अल्लाह ताला देखना चाहता है कि कौन कितने सच्चे दिल के साथ तौबा कर रहा है। अल्लाह ताला ने उसकी देखी शान गफ्फारी कि वो जो अल्लाह को गाली देते हैं कि अल्लाह का बेटा करार देते हैं ईसा अलैहिस्सलाम को, उनको भी मग़फ़िरत की तरफ बुलाया। जो हजरत उज़ैर को अल्लाह का बेटा कहते हैं उनको भी मग़फ़िरत की तरफ बुलाया। जो ये कहते हैं कि ये बुत अल्लाह के शरीक है उनको भी मग़फ़िरत की तरफ बुलाया। जिन्होंने मुसलमानों को कत्ल कर दिया था उनको भी अल्लाह ताला ने इन्वाइट किया कि आ जाओ मेरी तरफ। तुम अल्लाह को कैसा पाओगे? तुम आओ तो सही। इन अल्लाह यग़फ़िरु ज़ुनूबा जमीअ, अल्लाह सारे के सारे गुनाह माफ कर देता है, तमाम गुनाहों को माफ कर देता है। कौन कहता है कि ये वाला गुनाह नहीं इसका माफ हो सकता? अब नहीं तेरा कभी कोई गुनाह माफ होना, इंसान नहीं छोड़ेंगे आपको। वो कहेंगे 900 चूहे खा के बिल्ली हज को चली, अरे तेरा पता है हमें तो क्या थी और अब क्या बड़ी बन के बैठ गई है, तो बड़ी नेक बनती है अब। ये इंसान कहेंगे, अल्लाह नहीं कहता, ये अल्लाह नहीं कहता। अल्लाह ताला फरमाता है ज़ुनूब ज़म्ब की जमा है गुनाहों को। अल्लाह अगर ये फरमा देते इन अल्लाह यग़फ़िरु ज़ुनूब तो इतना भी काफी था, अल्लाह माफ कर देता गुनाहों को। अल्लाह ताला ने इजाफा फरमाया जमीआ, सारे के सारे ज़ुनूब तो पहले भी गुनाह है, प्लूरल है, जमा है, लेकिन अल्लाह ताला ने फरमाया जितने भी गुनाह है ऐसे ही देख लें। और यहाँ पे सय्यात नहीं फरमाया, ज़ुनूब फरमाया। सय्यात बड़े गुनाहों को, बड़ी बड़ी गुनाहों को कहते हैं, ज़ुनूब उसके अंदर छोटे भी गुनाह है, ऐसे समझ लें। ये नहीं फरमाया कि सय्यात को माफ कर देगा, तो इंसान सोचता बड़े गुनाह तो माफ हो जाएंगे, छोटों का क्या बनेगा। अल्लाह ताला ने फरमाया उसने तेरी स्लेट से सभी माफ कर देने, छोटे छोटे धब्बों को भी वो धो देगा, तो बड़े धब्बे तो धुल ही जाएंगे ना। एक देखे एक बोर्ड है, एक स्लेट है, उसके ऊपर से छोटी छोटी स्याहियां, छोटे छोटे नुक्ते भी कोई साफ कर दे तो बड़े तो साफ हो ही जाने। अल्लाह ने सारे ही माफ कर देने हैं, छोटे क्या बड़े क्या, किसी ने बड़े किए हो या छोटे किए, सब माफ, एक भी गुनाह ना छोड़ेगा वो। लेकिन शर्त क्या है कि इंसान तौबा करे तो सही, आए तो सही, पलटे तो सही। वो क्या अल्लाह को पाएगा? इन्नहु वल गफूर रहीम, बेशक वो ये गफूर है, रहीम है। गफूर कौन? जो कवर कर दे गुनाहों को, के गुनाह को वो ऐसा ढांप देगा कि किसी को पता भी ना चले कि इसने ये गुनाह किया है। यानी वो पर्दा भी रख लेगा, लोगों से भी पर्दा रख लेगा। इंसान कहता है अच्छा चलो अल्लाह तो माफ कर देगा, लोगों के सामने तो कितनी शर्मिंदगी होगी, लोग सारे देखेंगे। देखिए एक बंदे को सब के सामने बदनामी हो जाए, उसके बाद फिर अदालत ना भी सजा दे तो तब भी एक बदनामी तो हो गई ना। लोग ये तो कहेंगे ना हाँ जी इसके ऊपर ये केस चला था, इस फलाना इसके ऊपर नहीं, सजा से तो बच गया लेकिन बरी तो हो गया, लेकिन इसके ऊपर ये केस चला था। अल्लाह ताला कहता है कि मैं गफूर हूँ, ढांप देने वाला हूँ, किसी को पता भी नहीं चलने दूंगा, तो तेरी इज्जत रख लूंगा। सुभान अल्लाह। अच्छा बात तो इंसान को ये करनी चाहिए कि अल्लाह तू हमें माफ कर दे, और इंसान को खुद अल्लाह के सामने गिड़गड़ाना चाहिए। इधर आप देखते हैं कि अल्लाह खुद बुला रहे हैं, या इबादी ऐलान हो रहा है, ए मेरे बंदो, अल्लाह पुकार रहा है अपने बंदों को, पुकार रहा है उनको जो गुनाहगार है, और पुकार रहा है उनको जो गुनाहों की वजह से अब इस हाल पे पहुंच गए हैं कि अब वो बिल्कुल मायूसी के करीब आ गए। ना ला तक ना, तुम मत मायूस हो, क्यों होते हो मायूस? क्या तुम अल्लाह की रहमत को नहीं जानते? वो तो सारे ही माफ कर देगा गुनाह। इसमें कितनी बड़ी उम्मीद इंसान के लिए बन जाती है। और ऐसे इंसान जो कि सोच ये सकते, हो सकता है कभी जहन के अंदर ये ख्याल आते ही हो, शैतान लेकर आता ही है कि देखो सारी जिंदगी ना मैं पलटी, सारी जिंदगी मैंने गुनाह किया या सारी जिंदगी मैंने गफलत में गुजार दिया, अब बुढ़ापा आ गया, अब क्या फायदा, अब तो जिंदगी खत्म ही हो गई, अब तो बिल्कुल मैं कब्र के करीब हूं, अब क्या फायदा पलटने का। अल्लाह ताला फरमाते नहीं, उस वक्त भी यानी इंसान बुढ़ापे में भी आके अगर अल्लाह ताला के आगे सर झुका देता है, तौबा कर लेता है, अल्लाह ताला पूरी जिंदगी के गुनाहों को माफ कर देगा, तो वो ये भी नहीं कहेगा कि अब तुझे याद आया, अब तुझे याद है जब बूढ़ा हो गया तो अब तुझे समझ आई है, सारी जवानी तुझे ना समझ आई। अल्लाह ताला तो उस बंदे को भी माफ कर देता है। वाकई ये जर्फ सिर्फ अल्लाह का हो सकता है। इंसान तो छोटी सी चीज को नहीं दूसरे की माफ करता, छोटी से कसूर को नहीं दूसरे के माफ करता, दस 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 100 दफा ताने देता है फिर भी कहता है कि कहीं खलिश रह ही गई है दिल के अंदर, माफ कर भी देना दूसरे को तो फिर भी कहता है कि नहीं यार दिल में कहीं ये बात थोड़ी बहुत है ही कि नहीं वैसे इसने अच्छा नहीं किया था। अल्लाह ताला फरमाता है तुम तो इतने गुना भी ले आओ कि आसमानों के किनारों तक चले जाएं, जमीन सारी तुम्हारे गुनाहों से भर भी जाए, तब भी तुम कहोगे अल्लाह मुझे माफ कर दे, तो तब भी अल्लाह ताला माफ फरमा देगा। और बार बार भी जो इंसान करता रहता है तब भी अल्लाह ताला फरिश्तों से पूछते हैं मेरे फरिश्तों इसको पता है कि इसका एक रब है जो माफ कर देने वाला है, तो फिर ये आया मैंने इसको फिर माफ कर दी। फिर इंसान तौबा करता है, फिर उसे वही काम हो जाता है, वही काम हो जाता है, सोचता है नहीं करूंगा फिर हो जाता है। अल्लाह ताला उसके सामने तौबा करता है, अल्लाह ताला अपने फरिश्तों से फरमाता है मेरे फरिश्तों इसको पता है इसका एक रब है जो माफ कर देता है, तो ये फिर मेरी तरफ पलट गया है, मैंने इसको माफ कर दिया। वो फिर जाता है, फिर उससे वही गुनाह हो जाता है, फिर अल्लाह ताला यही फरमाता है। ऐसे रब के से कभी कोई मायूस हो सकता है? इंसान कहे कि नहीं अब नहीं माफी होनी, कैसे तुम अल्लाह पे फतवे लगा सकते हो? ना किसी के लिए कभी लगाओ कि इसकी नहीं माफी हो जा सकती, इसको नहीं अल्लाह ने माफ करना। हमें क्या मालूम कि मरने से पहले उसको हो सकता है तौबा की तौफीक मिल जाए, और हमें क्या मालूम कि हमारे साथ क्या होता है मरने तक। तो इसलिए कभी किसी पे फतवा ना लगाओ, कभी किसी को लुक डाउन ना करो, कभी किसी की पुरानी बातों के ऊपर उसको आर ना दिलाओ। कैसे हम किसी को आर दिला सकते हैं जब अल्लाह ने खुद अपना दरवाजा खोला हुआ है? हम क्या कौन होते हैं लोगों को ये कहने वाले तूने तो फलां वक्त में फलां किया था, याद है तुझे, तू तो ऐसी ही होती थी, हम तो तेरा सारा पास्ट जानते हैं, अब बड़ी ने एक पाक बीबी बन के बैठी हुई है। तुम किसी को आर कैसे दिला सकते हो जबकि वो गफूर रहीम फरमा रहा है कि मैं ढांपने वाला हूं ना, मैं ढांपूंगा, तुम आओ पलटो मेरी तरफ, तुम वापिस आ जाओ अल्लाह की तरफ, अल्लाह की रहमत बहुत बड़ी है। और याद रख के सबसे गलतियां हो जाती हैं, कभी लाइलमी में होती हैं, कभी इल्म के बावजूद हो जाती हैं, कभी जानबूझ के भी होती हैं, और कभी अनजाने में हो जाती हैं। तो इंसान कोई हमेशा शैतान ये कहता है कि तुम सीधे हमेशा तो रह ही नहीं सकते, एक दफा सारे जी भर के गलत कर लो, फिर उसके बाद जाके अल्लाह से माफी मांग लेना, फिर माफी मांग लेना ना, पहले सारे गुनाह कर लो, अभी नहीं है टाइम, कर लो। अल्लाह ताला फरमाता नहीं तुम मेरी तरफ पलटो, मैं सारे गुनाह माफ कर दूंगा। और फिर इस तौबा के ऊपर कायम कैसे रह सकता है इंसान, किस तरह अपने आप को सीधा रख सकता है? ये ना सोचे कि मैं तो सीधी रह ही नहीं सकती इसलिए छोड़ो। अल्लाह ताला ने इसका नुस्खा भी बता दिया है कि किस तरह है कि उसके बाद तुम सीधे रह सकते हो। याद रखिए यहां से ना अल्लाह ताला की हमारे साथ इंसानों के साथ जो मोहब्बत है वो झलक रही है आयात में, कि अल्लाह ताला कितनी मोहब्बत है अपने बंदे से, कितनी केयर है उसकी। कि ये नहीं कि उसको हम लोग सोचते हैं कि पता नहीं अल्लाह को शौक ही है अजाब देने का। अल्लाह ताला फरमाता है मा यफअल अल्लाहु बिअज़ाबिकुम, क्या करेगा अल्लाह तुम्हें अजाब दे के, उसको कोई शौक नहीं, वो तो तुम्हें बुला रहा है। देखो इस कुरान में अल्लाह की पुकार है, वो अपने बंदों को खुद आवाज दे रहा है, नहीं अपने नबी से नहीं फरमाया जाके उनको कह देना, वो जिन्होंने अपने ये भी तो हो सकती थी ना आयत के ए नबी आप जाके उनको कह दें, उनको बता दे कि वो जो अपनी जानों पे जुल्म कर रहे हैं, नहीं, या इबादी का लफ्ज ये बताता है कि अल्लाह ताला ने खुद हमें पुकारा है, उन सब लोगों को पुकारा है जो अपनी जानों पे जुल्म कर बैठे। کہ نسخہ کیا بتایا اللہ تعالیٰ نے، تین نسخے یہاں پہ بتائے ہیں. وَأَنِيبُوا إِلَىٰ رَبِّكُمْ، پہلا نسخہ پلٹ آؤ اپنے رب کی طرف. یہاں سے ہمیں پتہ چلتا ہے کہ یعنی توبہ کرنی ضروری ہے. اچھا اب دیکھیں، ایک ہے تو توبہ، توبو بھی تو ہو سکتا ہے نا، توبو. توبو میں اور انابت میں نے آپ کو بتایا کہ پلٹ آنا، رجوع کر لینا، اس دونوں میں کیا فرق ہے؟ توبہ میں اور انابت میں یہ فرق ہے کہ توبہ جو ہوتی ہے وہ تائب جو ہوتا ہے وہ اللہ کے عذاب کے خوف سے نافرمانی کو چھوڑ کے اللہ کی اطاعت کی طرف آتا ہے، اور جو منیب ہوتا ہے نا وہ اللہ کی نعمتوں کو دیکھ کے حیا کرتا ہے کہ کیسے میں اس رب کی نافرمانی کروں، اور پھر وہ ذوق و شوق سے اللہ کی اطاعت اور عبادت کرتا ہے. یعنی جیسے ہم بھی کبھی کبھی جب ہم اللہ کی نعمتوں کو دیکھتے ہیں، آپ نے غور کیا ہوگا جب ایسے لیکچر بھی آپ سنتے ہوں گے تو اس کے بعد کتنی شرم آتی ہے نا، اپنے آپ میں شرم آتی ہے. ٹھیک ہے اگر عذاب نہیں بھی ہوتے، کوئی عذاب نہ ہوتا، مثلاً ہے کوئی جہنم ہوتی نہ، کوئی سزائیں نہ ہوتی، تب بھی حیا آتی ہے کہ اللہ تو میرے ساتھ یہ کرنے والا، اور میں ایسے کر، انسان اپنی نظروں میں خود گر جاتا ہے کہ میں کیا کر رہی ہوں. تو یہ ہوتی ہے انابت، کہ جب انسان اللہ کی نعمتوں کو دیکھ کے حیا کرتا ہے. انیبو الی ربکم، اپنے رب کی طرف کو رجوع کرو، پلٹ آؤ رب کی طرف. رب پکار رہا ہے کہ میری طرف آ جاؤ، میں تمہارا رب ہوں. رب نا محبت کا ورڈ ہے. رب کا مطلب ہم کیا لکھتے ہیں؟ پالنے والا. پالنے والا، پالنا کس کی صفت ہوتی ہے؟ پالنا کس کا کام ہوتا ہے دنیا میں؟ ماں کا، رائٹ. ماں کے اندر پھر ماں کا لفظ آتے ہی دماغ میں کیا آتا ہے؟ شفقت، محبت، کیئر، رائٹ. اللہ تعالیٰ نے یہاں پہ انیبو الی اللہ نہیں فرمایا، انیبو الی ربکم، میں تو تمہارا رب ہوں، تمہاری کیئر کرنے والا ہوں، تمہیں پالنے والا ہوں، تمہاری نگہداشت کرنے. تو پھر ماں کیا کرتی ہے؟ پالنے میں کیا آ جاتا ہے؟ صرف کھانا کھلانا، یا صرف اس کو مطلب گرمی سردی سے بچانے کے لیے کرنا؟ نہیں، ہر طرح کی کیئر، کھانا بھی، پینا بھی، اس کے گند بھی صاف کرنا، اس کو راتوں کو بھی دیکھنا، اس کو دن کو بھی دیکھنا، 24 گھنٹے کی اس کی ڈیوٹی، سارا ٹائم وہ اس کے لیے ڈیڈیکیٹ کر دیتی ہے. اس کو کسی خطرے سے بھی بچانا، بیماریوں سے بچانے کی کوشش کرنا، سردی سے بھی بچانا، اس کی یعنی ہر قسم کی نگہداشت. یہ ہوتی ہے نا، اللہ جب پالتا ہے تو ہر قسم کی انسان کی ضرورت کو وہ پوری کرنے والا ہے، اس کی حفاظت وہ کرنے والا ہے، اس کی پرورش وہ کرنے والا ہے، اس کو رزق وہ دینے والا ہے، اس کو ہر نقصان سے بچانے والا وہ ہے. اس ہر طرح سے اللہ تعالیٰ جو پرورش کرتا ہے، ربوبیت کے اندر نا یہ سب چیزیں آ جاتی ہیں. تو انیبو الی ربکم، اپنے رب کی طرف پلٹ آؤ. جب تم پلٹ آؤ گے تو پھر دیکھو گے، جب تم اللہ کی طرف آ جاتے ہو، پلٹ کے آتے ہو، یعنی توبہ کر لیتے ہو، تو اللہ کی اطاعت میں آ جاتے ہو، اللہ کی طرف آ جاتے ہو، نافرمانیوں کو چھوڑ دیتے ہو. یہ رستہ ہے، یہ نسخہ ہے. یعنی اب تم جب تم نے فیصلہ کر لیا کہ اب میں نے اپنی زندگی کو بدلنا ہے، تم نے یہ سن لیا کہ اللہ کی رحمت تو بہت زیادہ ہے، میری بھی معافی ہو سکتی ہے، ایسا نہیں کہ میری نہیں ہو سکتی، تو اب کیا کرو گے؟ اب اس کے بعد کرنا کیا؟ اللہ سے کے سامنے معافی مانگنی ہے، توبہ کرنی ہے، اس کی طرف پلٹانا. یعنی سمجھ لیں، جب انسان گناہ کرتا ہے نا تو سمجھ لیں اللہ سے منہ موڑ کے کھڑا ہو جاتا ہے. اللہ سے منہ موڑ کے کھڑا ہوا ہے، جیسے آپ دیکھیں نا، کسی کو کوئی ناراض ہو جاتا ہے تو کیا کرتا ہے؟ منہ موڑ کے چل پڑتا ہے دوسری طرف. ٹھیک ہے، جب انسان گناہ کرتا ہے تو وہ بھی ایسے ہی ہو جاتا ہے کہ اللہ سے منہ موڑ کے چل دیتا ہے اور دور ہوتا چلا جاتا ہے. اللہ تعالیٰ فرماتے ہیں آ جا میرے پاس واپس، اپنے رب کے پاس واپس آ جا. اللہ اکبر، خود رب بلا رہا ہے. فکر تو ہمیں کرنی چاہیے کہ ہمیں اللہ کی طرف جانا ہے اور ہمیں اللہ کے آگے جواب دینا ہے تو ہم اس کی طرف پلٹ جائیں. اللہ تعالیٰ یہاں پہ خود آواز دے رہا ہے انسانوں کو، وَأَسْلِمُوا لَهُ، اور اسلام لے آؤ، یعنی متی ہو جاؤ، اوبیڈینٹ ہو جاؤ، سبمٹ کر دو. گناہ کر کے انسان سبمیشن سے نکل جاتا ہے نا، تو اب تم سبمٹ کر دو، اگر مسلمان نہیں ہو تو اسلام لے آؤ، پھر یہ مانا ہوگا، اگر مسلمان ہو تو جھک جاؤ نا اب اللہ کے آگے، ٹھیک ہے؟ تو اب یہ دیکھیں نا، پچھلی آیت سے آگے کنٹینیویشن ہو رہی ہے، یہ پچھلی آیت ختم نہیں ہوئی کہ بس ٹھیک ہے اب معافی مانگ لی تو بس، اب آگے کا بھی ایک اللہ نے راستہ بھی دکھا دیا نا کہ اب یہ دیکھو اس راستے پہ اب چلو تاکہ تم بچ کے چل سکو، اب آگے تم مسئلے میں نہ پڑو، اب تم آگے گناہوں میں نہ پڑ جاؤ، اس کے لیے پہلے اس طرح سے توبہ کرو، پھر اللہ کی فرما برداری میں آ جاؤ، من قبلی، اس سے پہلے کہ ان یاتیکم العذاب ثم لا تنصرون، اس سے پہلے کہ عذاب آ جائے، پھر تمہاری کوئی مدد نہیں تم دیے جاؤ گے، یعنی کوئی تمہاری مدد نہیں کر سکے گا پھر۔ اچھا یہاں پہ آپ دیکھیں، سبحان اللہ، اتنی باریکیاں اور اتنی پیاری باتیں کہ عذاب کی نسبت اللہ تعالیٰ نے اپنی طرف نہیں کی یہاں پہ، حالانکہ دوسری جگہوں پہ آتا ہے، جیسے وہ آتا دن اللہ عذابن علیما، اس طرح سے آتا ہے نا، ہم نے ان کے لیے تیار کر رکھا ہے عذاب علیم، تو یہاں پہ آ سکتا تھا، اگر تم نہیں کرتے تو پھر تمہارے لیے ہم نے دردناک عذاب تیار کرتا، نہیں یہاں پہ نہیں فرمایا ہم نے تیار کیا، یہاں پہ آیا یاتیکم العذاب، آ جائے تمہارے اوپر عذاب، اور ثم لا تنصرون، اور یہ بھی مجھول ہے، پھر تم نہ مدد دیے جاؤ، اس سے پتہ چلتا ہے یہاں پہ کہ یہ مقام رحمت ہے، اللہ تعالیٰ یہاں پہ اپنی رحمت کو مینشن فرما رہے ہیں نا، تو اللہ تعالیٰ نے اپنی طرف عذاب کی نسبت نہیں فرمائی، کیونکہ یہ رحمت کی جگہ اس میں اللہ تعالیٰ بلا رہے ہیں بندے کو کہ پلٹ آ میری طرف آ جا، تو اللہ تعالیٰ نے اپنی طرف سزا کی نسبت نہیں کی، حالانکہ اللہ کی سزاؤں سے سوائے اس کے کوئی نہیں بچا سکتا، اور جو بھی سزا ہے وہ اللہ کی طرف سے ہی آتی ظاہر ہے، لیکن اور کوئی نہیں بچا سکتا، اللہ تعالیٰ نے فرمایا تمہاری مدد کرنے والا پھر کوئی بھی نہیں ہوگا، تم اس سے پہلے میری طرف پلٹ آؤ۔ ان آیات کے اندر نا اتنی زیادہ محبت، شفقت اور کیئر ہے کہ مجھے ایسے فیل ہوتا ہے جیسے ہم مائیں اپنے بچوں کو کس طرح کر کے سمجھاتی نا، بیٹا اس طرح نہ کرنا، دیکھو بیٹا اس سے پہلے کہ تم کسی مسئلے میں پھنس جاؤ، پھر ہاں پھر کوئی تمہارے لیے کچھ نہیں کر سکے گا، اس سے پہلے کہ کوئی ایسا تم بڑی کسی مصیبت میں آ جاؤ، کسی عذاب میں آ جاؤ، تو اپنے آپ کو سیدھا کرو، اپنے آپ کو کتنا سمجھاتے ہیں، کتنی اس کے اندر خیر خواہی ہوتی ہے، اس میں کتنی شفقت ہوتی ہے آپ کی جب آپ اپنے بچے کو اس طرح سے سمجھا رہے ہوتے ہیں، تو یہاں پر اللہ تعالیٰ کی یہ شفقت نظر آ رہی ہے کہ وہ چاہ رہا ہے بندہ پلٹ آئے، بندہ ریزسٹنس چھوڑ دے، تم آ جاؤ اللہ کی طرف، تم یہ ان کاموں کو چھوڑ کے سبمٹ کر دو اللہ کے سامنے، اس نے اپنی رحمت کا دامن پھیلا رکھا ہے، اب تو تم رجوع کر لو، اب تو پلٹ آؤ، اب اس کا کہنا مان لو۔ تو اگر کوئی انسان سرنڈر کر دیتا ہے، کوئی انسان اللہ تعالیٰ کا مطیع ہو جاتا ہے، پچھلی روش کو چھوڑ دیتا ہے، اللہ تعالیٰ بھی پھر اس کی حفاظت فرماتا ہے، اللہ تعالیٰ جانتا ہے کہ کس نے کس ارادے کے ساتھ، کس نیت کے ساتھ اور کتنا دل کے ساتھ اللہ تعالیٰ سے توبہ کی ہے۔ جب انسان اللہ کے قدموں میں آ کے اس طرح سے پڑ جاتا ہے نا، انسان چھوڑ دیتا ہے وہ ریزسٹنس، خود کو اللہ کے آگے جھکا دیتا ہے، تو اللہ تعالیٰ کو ایسے ہی بندے پسند ہیں، پھر اللہ کو ان کی توبہ اتنی پسند ہے، اتنی پسند ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس کی مثال ایسے دی تھی نا کہ جیسے کسی کا اونٹ صحرا میں گم ہو جائے اور اس اونٹ کے اوپر اس کا سارا کھانا پینا سب کچھ لدا ہوا ہے، وہ وہاں پہ اب ڈھونڈنے کے باوجود اس کو ملا ہی نہیں اونٹ، گم ہو گیا اونٹ، اب وہ کہتا ہے اب تو مجھے موت ہی آنی ہے، وہ ایک درخت کے نیچے لیٹ جاتا ہے، جب اس کی آنکھ کھلتی ہے تو دیکھتا ہے اونٹ سامنے کھڑا ہوا ہے، تو اتنا خوش ہوتا ہے، اتنا خوش ہوتا ہے کہ وہ خوشی کے اندر بول دیتا ہے کہ اللہ تو میرا بندہ تو میں تیرا رب، یہ کہہ دیتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں اس بندے سے بھی زیادہ خوشی مجھے ہوتی ہے کہ جب تم توبہ کرتے ہو، تم پلٹ آتے ہو، حالانکہ اللہ کو کیا فرق پڑتا ہے ہم پلٹ آئیں کہ نہیں پلٹ آئیں، وہ تو ہم نے ہی جہنم میں جانا یا ہم نے ہی سزائیں بھگتنی ہے، لیکن اللہ تعالیٰ کتنا شفیق و مہربان ہے، اسی سے پتہ چلتا ہے جو 70 ماؤں سے زیادہ محبت کرنے والی بات ہے ایسے ہی نہیں ہے، اس لیے کیونکہ واقعی اللہ تعالیٰ نہیں چاہتا کہ انسانوں تم عذاب میں پڑ جاؤ۔ اب دیکھیں کتنی شفقت ہے اس میں بھی نا، کہ جیسے ہم بچے، اب ہم یہ تھوڑی چاہ رہے تھے ہمارے بچے کے اوپر کوئی مصیبت ہی آئے، یہ ہم اس کو کہتے ہیں نا اس سے پہلے بیٹا کہ کوئی مسئلے میں تم پھنس جاؤ، اس سے پہلے کہ کوئی مصیبت آ جائے، یہ باز آ جاؤ، تو وہ اللہ تعالیٰ فرماتے ہیں من قبلی ان یاتیکم العذاب، اس سے پہلے کہ تمہارے پر عذاب آ جائے پھر کوئی مدد نہیں کر سکے گا تمہارے، لا ملجا ولا منجا منک الا الیک، تیرے سوا اللہ کوئی پناہ نہیں ہے، کوئی نجات کی جگہ نہیں ہے مگر تیرے ہی پاس، تیری سزا سے بچنا ہے تو تیرے ہی دامن رحمت میں آ کے پناہ لینی ہوگی تو بچ سکتے ہیں ورنہ نہیں بچ سکتے۔ اور تیسرا کام کیا کرو، وَتَّبِعُوا أَحْسَنَ مَا أُنْزِلَ إِلَيْكُمْ مِنْ رَبِّكُمْ، اور اتباع کرو احسن کی، احسن پہلے بھی یہ بات آئی تھی جو بیسٹ ہے، اگر قرآن میں سے لیا جائے تو جو سب سے اوپر کا لیول ہے، محسنین والا لیول ہے، وہ والے کام کرو۔ اور دوسرا مطلب اس کا کیا ہے، احسن کی پیروی کرو، احسن تمام کلاموں میں احسن کلام ہے قرآن مجید، اس کا اتباع کرو، ما انزل الیکم ربکم، جو نازل کیا گیا تمہاری طرف تمہارے رب کی طرف سے، قرآن و سنت جو ہیں یہ بیسٹ ہیں، ان کو فالو کرو گے تو سیف رہو گے اس پاتھ پہ۔ اب چلو، اب اللہ تعالیٰ نے بھی معافی کا فرما کے پھر اس کے بعد بندے کو چھوڑ نہیں دیا، دیکھو اس کو اس کی سیف گارڈ کے لیے، کہ اللہ تعالیٰ چاہتے ہیں کہ اب یہ واپس اس دلدل میں نہ پھنس جائے، تو اس کو راستہ بھی دکھا دیا کہ دیکھو تم اس طرح سیف رہ سکتے ہو، تم ایک تو اللہ کے آگے توبہ کر لو، تم مطیع ہو جاؤ، اب سبمٹ کر دو خود کو کہ ہاں میں اللہ میں تیری باتیں ساری مان لوں گا، اور اتباع کرو احسن کی۔ اب دیکھیں قرآن کریم کی اس کا مطلب ہے بات بہترین بات ہے، یہ جو فالو کرے گا وہی اللہ کی طرف واپسی کے راستے پہ، اگر سنسیئر ہے نا کہ واقعی میں نے پلٹنا ہے، واقعی میں نے میری سچی توبہ ہے، تو پھر وہ یہ کام کرے گا۔ پلٹنے کا راستہ یہ کہ انسان پھر اس کلام کے اوپر آئے، اس کو اپنی زندگی میں شامل کرے، اس سے دور ہونا گمراہی ہے، اس سے دور ہونے میں یہ اللہ کا راستہ چھوڑ دینا ہے جو اس سے دور چلا جاتا ہے، تو اس لیے اللہ تعالیٰ نے نسخہ خود دے دیا ہے، انسان بھٹکے نہیں کہ اب کیا کروں، اس کے بعد اب میں ٹھیک کیسے رہوں گا، اس کے بعد کیا ہوگا میرا، نہیں، تو احسن کی پیروی کرو جو بہترین ہے۔ آئیں یاتی حکم العذاب بغتتن، اس سے پہلے کہ کوئی عذاب اچانک تمہارے اوپر آ جائے، عذاب کیونکہ جو اللہ تعالیٰ کے عذاب ہے نا وہ اچانک ہی آنے والے ہیں، کوئی عذاب پچھلی قوموں پر بتا کے نہیں آیا کہ فورکاسٹ ہو عذاب کی، کہ کل عذاب آ رہا ہے، پرسوں آ رہا ہے، ایک ہفتہ پہلے آ رہا ہے، تو اپنے آپ کو جلدی جلدی ٹھیک کر لیں اور پھر وہ صحیح ہو جائے، سارے عذاب اچانک آئے کہ لوگوں کو پتہ بھی نہیں تھا کہ عذاب آنے والا ہے، کبھی رات کو سوتے ہوئے ان کے اوپر آتے تھے، اور کبھی ایسے وقت میں جب جو قرآن کہتا ہے لعب میں وہ مبتلا ہوتے تھے، یعنی اپنے کھیل تماشوں میں اپنے ان میں مصروف ہوتے تھے، ان کو کلو بھی نہیں ہوتا تھا کہ کوئی عذاب آ سکتا ہے۔ تو اللہ تعالیٰ نے فرمایا ہے کہ اس سے پہلے کہ کوئی ایسا عذاب اچانک آ جائے، وَأَنْتُمْ لَا تَشْعُرُونَ، اور تم شعور بھی نہ رکھتے ہو، تو اس سے پتہ چلتا ہے نا کہ احسن کی پیروی کرنا بھی اللہ کے عذاب سے بچاتا ہے، یہ بھی اللہ تعالیٰ کے عذاب سے بچنے کا طریقہ ہے کہ انسان قرآن کو مضبوطی سے تھام لے، اور صرف یہ نہیں کہ اس کو بس پڑھے، بلکہ اس کی پیروی کرے، اس کے اوپر عمل شروع کر دے گا تو عذاب سے بچ جائے گا۔ اور یاد رکھے وہ عذاب جو اچانک آتے ہیں وہ زیادہ انسان کے لیے تکلیف دہ ہوتے ہیں، بجائے وہ کہ جو کوئی پتہ ہو انسان پریپیئر کر لیتا ہے، انسان توبہ کرتا ہے، انسان اور اس کے انتظامات کرتا ہے، وہ جو ایک دم سے اچانک سے انسان کے اوپر کچھ ہوتا ہے اس کے اوپر انسان تلملا اٹھتا ہے۔ اللہ تعالیٰ نے فرمایا تم اس کی پیروی کرو، یعنی لوگ تو سمجھتے ہیں نا کہ ہاں قرآن پاک کو چلنا یا نہیں چلنا یہ تو ہماری مرضی ہے، نہیں بھی کرتے تو کوئی ایسی بات نہیں ہے، ٹھیک ہی ہے، یہ بھی صحیح ہے، اگر کر بھی لیں گے تو وہ بھی صحیح ہے، ایسا نہیں ہے، اس کے اوپر چلو اس سے پہلے کہ عذاب آ جائے اچانک، پھر تمہیں پتہ بھی نہیں ہوگا اس کا، تم نے سوچا بھی نہیں ہوگا، گمان بھی نہیں ہوگا تمہیں، اللہ اکبر۔ اور آپ دیکھ لیں کئی زلزلے آتے ہیں، کئی ایسی سونامیاں آتی ہیں کہ لوگوں کو پتہ بھی نہیں ہوتا اور کیسے عذاب آ جاتا ہے۔ اب ہم اسی پہ تسلی کیے بیٹھے ہوتے ہیں کہ کوئی بات نہیں، اگر میں मैं नहीं कुरान पढ़ रही या मैं नहीं इसके ऊपर अमल कर रही, तो लोग कौन सा कर रहे हैं, वो भी तो नहीं कर रहा, वो भी तो नहीं कर रहा, इससे हमें तसल्ली मिल जाती। ये सब के लिए है कि सब ऐसा करो, जमा के सीधे हैं। अगर बचना चाहते हैं तो निजात इसमें है, अगर अजाबों से बचना चाहते हो। और तो बख्शिश मांगना भी ऐसी चीज नहीं है कि जो है ना जिसमें डिले किया जाए। मिन कबली का लफ्ज बताता है कि तुम डिले नहीं कर सकते, इससे पहले कि ये हो जाए। इंसान यही बैठा सोचता रहे अभी नहीं मैंने करना, मैं तो बुढ़ापे में जाके फिर तौबा करूंगी, अभी ये कर लूं फिर करूंगी। तो तुम इससे डरते नहीं हो कि अजाब आ जाए। मिन कबली, ये कर लो इससे पहले के अजाब आ जाए, ये कर लो इससे पहले के अचानक से कुछ आ जाए और तुम्हें ना पता हो। ये हमें मिन कबल का लफ्ज हमें वार्निंग देता है कि तुम्हारे पास ज्यादा टाइम नहीं है, जल्दी पलट आओ, अजाब दूर नहीं है। तो इन बातों से हमें क्या पता चला कि अल्लाह माफ कर देगा, लेकिन तुम्हें अपनी रविश बदलनी पड़ेगी, तुम्हें वापस पलटना पड़ेगा, तुम्हें गुनाहों को छोड़ना पड़ेगा। असली मुंह में क्या है, सबमिट कर दो। ऐसा नहीं है कि हम ये सोचते ना तौबा का मतलब क्या है, यानी हमने अल्लाह से बख्शिश मांग ली, अल्लाह सारे ही गुनाह माफ कर देगा, इसका मतलब यह है कि मैं कहूँ तौबा 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 तौबा, अस्तगफार अस्तगफार, इसकी तस्बीह पढ़ लूँ और मेरी बख्शिश हो गई। ये नहीं, असली मुंह उसके बाद तुम उनको छोड़ के सबमिट भी तो करो अल्लाह के सामने, तुम्हें कुरान का इत्तेबा भी तो करो। ये पुरानी चीजों को वही काम करते चले जाना, और किस बात की फिर हम तौबा कर रहे हैं। अब देखे ना, अब तौबा क्या होती है, तौबा असल तो निदामत का नाम है कि इंसान को इतनी शर्म आए कि मैंने क्यों ये किया। जैसे होता है ना कुछ काम बंदा कर लेता है, हमें तो खैर पछतावे ज्यादातर इन चीजों के होते हैं जो पैसों में हमारे को नुकसान हो जाए, हाय 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 अल्लाह ये मैंने इतनी महंगी क्यों चीज ले ली, मुझे तो उस वक्त पता ही नहीं था, उसका रिग्रेट जाता ही नहीं है, हाय हाय क्यों ले ली क्यों ले ली, मैं थोड़े दिन सब्र कर जाती वो तो सेल पे आ गई थी, सस्ती हो गई थी, ऐसे हो गया था। अच्छा, यहाँ फिर ये हो जाएगा कि हमने कहीं इन्वेस्ट कर दिया, ओ हो मैंने यहाँ पे क्यों कर दिया, वो तो स्टॉक्स ही गिर गए, ऐसा क्यों, हाय हाय मैं तो इतना पछता रही हूँ। अब उसके ऊपर इतना पछताएंगे, वो बार 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 याद आता जाएगा, पछताते जाएंगे। असल पछताना तो इसके ऊपर होता है कि मैंने ये गुनाह क्यों कर दिया, मेरे से क्यों अल्लाह की नाफरमानी हो गई, ये होता है पछताना। जैसे हमें पैसों का होता ना, उस तरह से गुनाहों का होना चाहिए। लेकिन हम तौबा को इतना आसान समझते हैं कि बस तौबा कर ली, उसको कोई पछतावा नहीं है, बल्कि उल्टा फखर से लोगों को बताते फिरेंगे ना, हम तो पहले ऐसे किया करते थे। तो उस पे फखर नहीं होता, उस पे पछतावा होता है, उस पे इंसान शर्मसार होता है, उसको छुपाता है, और छुपाना चाहिए, ऐलान नहीं करने चाहिए अपने गुनाहों के। हम तो फखर से बताएं कि हम क्या करते थे पहले, इसका मतलब उसके ऊपर नदामत नहीं है वो। तो ये पछतावा होना चाहिए, जिस चीज पे इंसान पछताए उसको तो छोड़ देना चाहिए। आप क्या दोबारा आप वो ही काम करते हैं जिस चीज पे आप पछता रहे होते हैं कि मैंने ऐसा क्यों कर लिया। जाहिर है पछताने का मतलब ही ये है कि हम कभी दोबारा चांस मिले तो कभी भी ना करें, इतना होता है। लेकिन ये कौन सी तौबा होती है जिसमें कि हम करते भी वही काम जाए उसी पे तौबा करते जाए, फिर करते भी वही जाए, यानी हमने छोड़ने का प्रोग्राम ही नहीं बनाया हुआ, हमने कंटिन्यू करने का प्रोग्राम बनाया हुआ, और साथ हम कह रहे हैं हमने तौबा भी कर ली, ये कोई तौबा नहीं होती। इसके बाद अल्लाह ताला ने अगली इन 3 आयात में हसरत की कैफी को, कहीं ऐसा ना हो जाए, देखिए ये भी अल्लाह ताला की हमदर्दी है, पहले बता दिया कहीं ऐसा ना हो जाए कि अजाब आ जाए, अब बता दिया कहीं ऐसा ना हो जाए कि तुम ये कहने वाले बन जाओ, क्या अंतकूला नफ्स सुन के कहे कोई नफ्स, कोई जान, कोई ऐसा कोई मेरे पास आके, ये कयामत के दिन की बातें हैं कि कोई इंसान अल्लाह ताला फरमा रहे हैं कि मेरे पास आके ये कहे। ये 3 बातें, ये आयत 56, 57 और 58 में 3 एक्सक्यूजेस दी हैं, 3 उजर हैं जो कि इंसान, मोस्ट कॉमन एक्सक्यूज जो इंसान बनाता है, मोस्ट कॉमन जो इंसान उस दिन बनाएगा, और बाज इसमें ऐसे है कि जो अभी भी बनाता है। या हसरता, हाय मेरी हसरत, अलामा फरत तुम फी जम्बिल्ला, इस पर जो मैंने कमी कर दी अल्लाह के हक में, मैंने क्यों ऐसा कर दिया, क्यों मेरे से ऐसा हो गया कि मैंने अल्लाह के हक में कमी कर दी। यानी इंसान उस वक्त जाके इस चीज के ऊपर इस कदर रिग्रेट करेगा कि मैंने क्यों ऐसा किया कि अल्लाह ताला का हक था मेरे ऊपर और मैंने کوتاہی کی، میں نے پہچانا نہیں اللہ کا حق، اور میں نے اسی میں اس کے حق کو جانے دیا۔ آج بھی کئی لوگ کہتے ہیں اتنا، یعنی انہوں نے اللہ تعالیٰ کے معاملے کو لائٹ لیا ہوا نا، کہتے ہیں او جی اللہ نے اپنا حق تو معاف کر ہی دینا ہے، بندوں کے حقوق ادا ضرور کرو کیونکہ وہ نہیں اللہ نے معاف کرنے، اللہ نے اپنا تو حق معاف ہی کر دینا ہے۔ کہا آپ کو کس نے کہا اللہ نے اپنا حق معاف کر دینا؟ کس نے بتایا یا یہ بات بتائی کس نے؟ کس حدیث میں؟ قرآن میں ہے۔ قرآن تو یہ کہتا ہے کہ ظلم عظیم جو ہے نا، سب سے بڑا گناہ یہ نہیں ہے کہ کسی انسان کو ذات کو زیادتی کر دی، سب سے بڑا گناہ یہ ہے کہ اللہ کے ساتھ شریک کر دی۔ تو یہ کس کا حق ہے؟ اللہ کا، توحید حق اللہ کا ہے نا۔ کس نے کہا ہے کہ اللہ اپنے حق تو معاف کر دے گا؟ اسی وجہ سے ہم یہ سارے سوچتے ہیں کہ کوئی بات نہیں، شرک بھی کر لیے تو کیا ہو گیا، اصل تو لوگوں کے ساتھ تو اچھی ہیں نا ہم، کوئی بات نہیں، اللہ کی نافرمانی کر لی تو کیا ہوگا؟ کسی نے کہا وہ کوئی بات نہیں، میں حجاب نہیں لیتی تو کیا ہو گیا، میں اپنی ہمسائے کے ساتھ تو اچھی نا، لیکن میں لوگوں کے ساتھ تو بہت اچھی ہوں نا۔ یہ کہاں سے ہم پک اینڈ چوز کرتے ہیں؟ کہاں سے ہم سوچتے ہیں کہ اللہ کا تو حق نہ بھی دو؟ یعنی انسان اللہ سے بھی بڑھ کے ہو گئے ہمیں، کہ ان کو ہم نے اتنی ویلیو دی کہ ان کے حقوق تو میں ضرور ادا کروں، اللہ کا حق جانے دو جان، کس کا حق ہے میرے اوپر سب سے زیادہ، کس کا احسان ہے میرے اوپر سب سے زیادہ۔ وہ جو انابت کی بات آئی نا، اگر انسان سوچ لے نا اللہ کے احسانات کو، تو وہ کبھی سر اٹھانے کے قابل نہ رہے۔ یہ باتیں کرنی تو بعد کی بات ہے کہ کس نے معاف کرنا ہے یا کیا، یہ سوچنا بھی کتنی بری بات ہے کہ کوئی بات نہیں اللہ تو معاف کر ہی دے گا، یعنی آئی ڈونٹ کیئر اللہ کے حقوق کی، بس بندوں کے ادا کرتے رہو۔ تو دنیا میں اس کو کوئی فکر نہیں تھی، کوئی اس کو احساس نہیں تھا اللہ تعالی کے حقوق کا، کہ اللہ کا حق کس کے اوپر ہے۔ اور یہاں پہ جنب کا لفظ آیا، یعنی جنب کا مطلب ہوتا ہے جو پہلو، اور انسان کا پہلو اس سے قریب ہوتا ہے نا، یعنی اللہ تو میرے سے قریب ہی تھا، میں نہیں کمی کرتی، یہ بھی اس کا معنی ہو گیا۔ پھر یہ بھی اس کا معنی ہوگا کہ اللہ کو یاد دلانے والے، جو اللہ سے قریب کرنے والے مجھے تھے، لوگ تھے جو میرے ارد گرد تھے، وہ مجھے اللہ سے قریب کرتے تھے، کرنے کی کوشش کرتے تھے، لیکن میں ہی کمی کرتا تھا۔ میں سب کو کہتا تھا مجھے سارا پتا، مجھے کوئی بتانے کی ضرورت نہیں، جان چھوڑو میری، ہر وقت لیکچر دیتے رہتے، میں نہیں کمی کی۔ اور اگر انسان سوچے نا میں نے کہاں کہاں اللہ کے حقوق میں کمی کی، کہاں میں نے اللہ تعالیٰ کا حق ہے کہ اس کی اوبیڈینس کی جائے، ایبسلیوٹ اوبیڈینس، مکمل اطاعت، وہ اللہ کا حق ہے، اللہ کا حق ہے کہ اس کے ساتھ کسی کو شریک نہ کیا جائے، لیکن ہم اللہ کے حق میں کمی کرتے ہیں۔ اللہ تعالیٰ کی کوئی ڈس اوبیڈینس ہو بھی جائے تو میں اتنی فکر نہیں رہتی، اتنے ہمیں پرابلم نہیں سمجھتے اس کو۔ اسی وجہ سے کتنی نمازیں چلی گئیں تو چلی گئیں، کوئی نہیں، روزہ چلا گیا تو کوئی، سر پہ روزے پڑے میں تو کچھ نہیں مسئلہ، اللہ کا حکم ٹوٹ رہا ہے تو ہمیں کوئی فکر نہیں، اس کے حق میں کمی ہو جائے ہمیں مسئلہ نہیں۔ ہاں ہمارے خرچے میں کمی ہو جائے، ہمارے ہسبینڈ ہمیں پاکٹ منی دیتے ہیں اس میں وہ کم کر دے، ہمارے کوئی گھروں میں کمی ہو جائے، ہماری دعوت میں کوئی کمی رہ جائے، وہ ہمیں بہت فکر ہوتی ہے۔ کسی اس کے حق میں نہ کمی ہو، اس کے میری اولاد کے حق میں نہ کمی ہو جائے، ماں باپ کے حق میں یا شوہر کے حق، ان کے سب کے حقوق ہمیں یاد ہوتے ہیں، لیکن اللہ کا حق وہ کیا ہے اور اس میں کمی نہ رہ جائے، اس کی کتنی فکر ہے۔ وہ ان کنت لمن الساخرین، اور بے شک میں تھا مذاق اڑانے والوں میں، میں سیریس لیتا ہی نہیں تھا دین کو، میں اگر کوئی دین کی بات میرے سامنے کرتا تھا میں ہنسی اڑاتا تھا، میں اس کے اندر مذاق کرتا تھا، لوگ کوئی توجہ دلانے کی کوشش کرتے تھے تو ہنستا تھا، کہتے تھے فینیٹک ہو گئے، بس ان کو ایک ہی باتیں آتی، جاؤ جاؤ تم توبہ کر لو، مجھے کیا توبہ کی باتیں کرتے ہو، ہنسی میں اڑا دینا یا نصیحت کوئی کرے تو اس کو مذاق سمجھنا، ڈونٹ کیئر والا ایٹیٹیوڈ جب ہوتا ہے تو پھر مذاق ہی ہوتا ہے نا۔ یا اللہ کے جو احکامات ہیں، اللہ نے جو اللہ کے جو شاعر ہیں ان کا مذاق اڑانا، مثلا نے کسی کے حجاب کا مذاق اڑانا، تو یہ اس کا مذاق نہیں ہے، یہ اللہ تعالیٰ کے حکم کا مذاق ہے۔ قرآن پڑھنے والوں کا مذاق اڑانا، یہ تو مسلی بن گیا، یعنی نمازی جو کوئی مسجد جاتے زیادہ دیکھ لیا تو ملا کی دوڑ مسجد تک، دیکھ اسی طرح کے لطیفے بنائے ہوئے ہیں۔ دین والوں کا مذاق کرنا، ان کو ڈیگریڈ کرنا، ان کو نیچا سمجھنا، ان کے اوپر ہنسنا، सारा मजाक है, दीन का मजाक, दीन की अहकामात का मजाक उड़ाना, ये सब अल्लाह के हक में कमी करना ही है, ये अल्लाह का मजाक ही उड़ाना है। क्योंकि ये हुक्म किसने दिए हैं, ये वो किसकी बात मान रहे हैं? कभी कोई लोग दाढ़ी का मजाक उड़ा रहे होते हैं, कभी कोई लोग शलवार किसी ने ऊंची की हो मर्द ने उसका मजाक उड़ाते हैं। ऐसे मजाक करने वालों के फिर दिल भी सख्त हो जाते हैं। अउ तकूला, या कहे, या सेकंड कोई एक्सक्यूज, ये ना मेरे पास एक्सक्यूज ले आना, यानी अल्लाह ताला नहीं है, या आज दुनिया में ही बता दिया है वो बात जो पता नहीं कब जब क़यामत आएगी कि उस वक्त लोग खड़े होकर दे रहे होंगे कि ये काश मैं ऐसा ना करता, हाय काश मैं ये ना करता, वो उस वक्त की बात, क्योंकि अल्लाह ताला गैब और हाजिर का जानने वाला है, वो आगे की बातों को और सबको पीछे की बातों को जानता है। उसने हमारे साथ खैर ख्वाही में हमें बता दिया है, ऐसा ना हो कि तुम भी ये एक्सक्यूजेस लेकर आ जाओ, ये बहाने लेकर आ जाओ। औ तकूला, या कोई कहे, ये कोई आके ये ना कहे मेरे पास, लौ अन्नल्लाह हदानी लकुंतु मिनल मुत्तकीन, अगर अल्लाह मुझे भी हिदायत दे देता तो मैं भी मुत्तकी हो जाता। इससे एक तो बात ये पता चल गई कि लोग जैसे दुनिया में यहाँ पे एक्सक्यूज देते हैं ना, हाँ जी अगर अल्लाह ने चाहा तो हम भी नेक हो जाएंगे, अगर अल्लाह ने ही नहीं चाहा तो हम कैसे नेक हो सकते। इसी तरह वहां पे भी जाके कहेंगे ये जो काम शैतान ने किया था ना, वही काम लोग करेंगे कि अल्लाह कोई इल्ज़ाम देंगे, अल्लाह ही हिदायत देने वाला था, उसने हमें हिदायत नहीं दी, अगर दे देता तो हम भी अच्छे हो जाते, मेरा क्या कसूर है इसमें, यानी खुद को बरी जिम्मा कर लेना और अल्लाह को इल्ज़ाम दे देना। देखें दुनिया में भी जो कहते हैं ना, अगर हमें भी अल्लाह नेक बना देता हम भी नेक बन जाते, अल्लाह ने नहीं बनाया, उन्हीं लोगों को देखें, और किसी बात में नहीं ये कहते, मिसाल के तौर पे कोई उनको थप्पड़ मार दे तो तब नहीं कहते कि हाँ अल्लाह ने इस वो आगे से कहते अल्लाह नहीं चाहता कि मैं तुम्हें थप्पड़ मारूं इसलिए मैंने मार दिया, कहेंगे नहीं नहीं मैं तुझसे बदला लेके रहूंगा, तुमने मारा तो मारा कैसे मुझे, तब नहीं कहेंगे अल्लाह की मर्जी, अगर अल्लाह ने इससे कर दिया तो इसने थप्पड़ मार दिया वरना ये ना मारता, तब नहीं कहेंगे। कोई किसी के पैसे छीन के भाग जाए उसका गिरेबान पकड़ लेंगे, वो कहेगा नहीं नहीं अल्लाह नहीं चाहा कि मैं तुम्हारे से पैसे छीन लूं, तब नहीं कहेंगे कि नहीं अच्छा अल्लाह ने चाहा था तो तुम ले जाओ मेरे पैसे। लेकिन इस मामले में कितने सियाने बनते हैं कि अल्लाह ने ही नहीं चाहा, अल्लाह चाहता तो फिर मुझे भी नहीं कर दे। कोई यानी आप देखेंगे घर में नौकरी छोड़ के बैठ जाओ और कहे कि अल्लाह ने ही नहीं चाहा कि मुझे पैसे दे तो इसलिए मैं घर बैठा हूं, जाते हैं मेहनत करते हैं पता है निकलते हैं कमाई करते हैं, इस मामले में लेकिन हाथ पैर तोड़ के बैठ जाते हैं कि नहीं बस अल्लाह ही कर देगा, कहीं कहते अगर मैं मुझे हिदायत देता तो मैं मुत्तकी हो जाता। उनको अब पता चल जाएगा ना कि तकवा से कितनी बड़ी निजात मिल जाती है, तकवा ही है जिसकी बेस पे इंसान जन्नत में दाखिल होगा। अब उनको तकवा वालों का जब मकाम मालूम होगा तो कहेंगे हाय हम भी मुत्तकी हो जाते। तो और तीसरी बात फिर ये ना कहना, यानी ये पीछे जो बातें ना ये सारी रिलेटेड है, यानी तुम इनाबत तुम पलट आओ अल्लाह की तरफ, तुम मुती हो जाओ, तुम इत्तेबा कर लो बेहतरीन की, इससे पहले के अजाब आ जाए, इससे पहले के तुम ये कहो आके वहां पे औ तकूला। अब समझ रहे ना सारी यानी रिलेटेड है, सब सारी जुड़ी हुई है आयतें। औ तकूला, या वो कहे ही ना तरल अजाब, उस वक्त जब देखे अजाब को, लव अन्ना लिए कर्रतन, काश मेरे लिए होता एक दफा का पलटना, फाकूना मिनल मोहसिनीन, तो मैं हो जाता नेकोकारों में से। यानी सिर्फ छोटा मोटा नेक ना होता, आपको पता है ना एहसान का लेवल तो टॉप का लेवल है, यानी वहां पे जब अजाब देख लेगा ना, अब पता चल गया कि अब इस अजाब में मैं जाने वाला हूँ, अजाब की तरफ ले जाया जा रहा है, अब कह रहा है कि अल्लाह अब मैं जिंदगी बदलने को तैयार हूँ, अब मैं रेडी हूँ, मुझे बस एक दफा दे दे, एक चांस दे दे बस, मैं छोट ये नहीं कि मैं थोड़ी सी नेकियां कर रहा हूं, मैं मोहसिन हो जाऊंगा। अल्लाह हुआ कबरा, मोहसिन, मोहसिन कोई छोटी चीज है, मोहसिन वो है जो ऐसे ही इबादत करता है जैसे वो अल्लाह को देख रहा हो, इतना बड़ा लेवल है ये। नहीं तो ऐसे कि ये इमेजिन करे कि जैसे अल्लाह उसको देख रहा है, अगर नहीं कर सकता तो ये करे जैसे वो अल्लाह को देख रहा है, नहीं तो फिर जैसे अल्लाह उसको देख रहा है। इतने बड़े लेवल के ऊपर पहुंच के जो इबादत करना है वो, यानी ये एहसान का लेवल वो है जो कि बहुत इंसान ऊपर मेहनत करके ऊपर पहुंचता तो तब वहां पहुंचता है। वो कह रहा है अल्लाह मैं वो बेस्ट बन के दिखाऊंगा, समझ लें ऐसा, मैं बेस्ट बन के दिखाऊंगा। आप अजाब को देख के कहने लगा जब वक्त खत्म हो गया, अब सिर्फ तमन्ना ही रह सकती है, अब तो ये हो तो नहीं सकता। तो फिर ये आज क्यों नहीं लोग दुनिया में तमन्ना पूरी कर लेते, आज क्यों नहीं मोहसिन बन के दिखा लेते, आज क्यों नहीं मुत्तकी बन जाते। अब मांग रहा है सेकंड चांस, अब अल्लाह जिंदगी दे दे, बिल्कुल डिफरेंट गुजारूंगा, बिल्कुल अब देखना तो सही कि मैं कैसा करता हूं, अब वो हंसी मजाक नहीं करूंगा। अल्लाह अकबर, अल्लाह ताला फरमाएंगे बला, हाँ क्यों नहीं, तुम कहते हो कि मुझे अल्लाह हिदायत दे देता तो मैं भी मुत्तकी हो जाता। तुम कहते हो कि मैंने मजाक उड़ाया और मैंने अल्लाह के हक में कमी की। कद जाअत का आयाती, ये पहले दो बातों का जवाब है, मेरी आयात तुम्हारे पास आई थी, तुमने कमी की, ऐसा नहीं था कि तुम्हें पता नहीं था, मेरी आयात आई थी तुम्हारे पास तुम्हें जगाने के लिए, तुम्हें बताने के लिए, बार बार तुम्हें बताया जाता रहा। जाअत का, आप देखें वाहिद का सीगा है, तेरे पास आई, यानी हर इंडिविजुअल के पास आई है, कोई ये नहीं है कि पूरी कौम को एक किताब दे दी उनको पता ही नहीं है, किसी को पता चला किसी को नहीं पता चला। का की जमीर बता रही है हर एक के पास आई, सब के पास पहुंची है। अगर प्लूरल होता तो फिर शायद ही हो जाता कि हाँ पूरी कौम को तो आई थी, मुझे नहीं बस पता चला, नहीं नहीं सब के पास, एक एक के पास तुम्हारे पास आई मेरी आयात। फकद्दब तबिहा, तो तुमने झुटला दिया उनको, उनको इग्नोर किया, तुमने उनको खातिर में ही नहीं लाए। उस वक्त तुम क्या करते थे, बस तकबरता, तुम तकबर करते थे, अकड़ अकड़ के रहते थे, ये मैं ना मानूं, उसकी इसको कोई समझते ही नहीं थे कुछ, ना दीन को कुछ समझते थे, अपनी जिंदगी में मगन, अपने स्टेटस ऊंचा करने के लिए खूब से खूब तर की तलाश में गफलत में पड़े हुए थे। तुम्हारे लिए दीन कोई चीज था? दीन तो इनका मौलवियों का काम है करने का, हमारा क्या काम है? तुमने अल्लाह के पैगाम के साथ तकब्बुर किया, इसको कोई वैल्यू ही नहीं दी, कोई अहमियत नहीं दी। जो जा आ का लफ्ज है ना, जा आ तब आता है जब कोई चीज बहुत दूर से आई हो, बहुत दूर से, ठीक है, अता नहीं आया यहां पे, जा आ आया। तो अल्लाह ताला यहाँ पे इस लफ्ज में इशारा फरमा रहे हैं कि जो मेरा कलाम था, वो जो मेरी आयात थी, वो तुम्हारे पास बड़ी दूर से आई थी। हाँ अल्लाह ताला ने लोहे महफूज से इस कुरान को उतारा है, ठीक है, इतनी दूर से अल्लाह ने आसमानों की बुलंदियों से तुम्हारे लिए आयात उतार दी, एक एक के लिए उतारी, और तुमने इसको कोई अहमियत नहीं दी, वो किसी काबिल नहीं थी कि तुम उसके ऊपर तवज्जो करते, तुम उल्टा तकबर करते रहे कि मेरी अकल ही ज्यादा है, मुझे कुरान क्या बताएगा जी, हमें सब कुछ पता है, क्या बताएंगे आप हमें, ये नहीं तकबर तो और क्या होता है तकबर। ना इसके लिए वक्त लगाया, ना इसके लिए माल लगाया, ना इसके लिए अपनी कोई सलाहियत लगाई, कोई कोई कुछ देने को तैयार ही नहीं था इसके लिए कि कोई जिंदगी खर्च करे कि जान तो ले कि ये क्या कह रही आयात। तुमने तो झुटला दिया, यू डोंट केयर, जो डोंट केयर का एटीट्यूड है ना वो तकब्बुर ही है, इसलिए कि आप खुद बड़े बन रहे हैं और अल्लाह की बात को आपने छोटा समझ लिया, कुछ भी चीज नहीं है आपके सामने। वकुंता मिनल काफिरीन, हो गया इनकार करने वालों में। काफिरों का मतलब यहाँ पे ये नहीं है सिर्फ कि जो काफिर हैं उनके लिए बात है कि वो हम तो नहीं है काफिर, कुफर शुक्र के भी उलट में आता है, ना शुक्र हो गया, अल्लाह ने तुझे आयात उतारी तेरे लिए, लोहे महफूज बुलंद तरीन मकाम से तुम्हारे लिए जमीन पे आयात उतारी, तुम्हें इसकी कोई शुक्र गुजारी नहीं थी, तुमने इसकी कोई कदर ही नहीं पहचानी। وَيَوْمَ الْقِيَامَةِ تَرَى الَّذِينَ كَذَبُوا عَلَى اللَّهِ، اور تم دیکھو گے قیامت کے دن. یہاں تک اب یہ بات یعنی ایک طرح سے مکمل ہوگی، یہ جو پیچھے بات ساری چل رہی تھی نا، یہ جو آپ کو آیت 54 سے لے کے 53 سے لے کے آگے ہیں، یہ یہاں تک ہوئی کہ اللہ تعالیٰ نہیں چاہتے کہ کوئی پھر توبہ نہ کرے اور اس قسم کے بہانے لے کے آ جائے اور انتظار ہی کرتا رہے کہ آج ہی کوئی وقت آئے گا کہ میں توبہ کر لوں گا. اتنا وقت ہی گزر گیا، وقت گزر گیا اور کمی کیے رکھی اللہ کے حق میں. اور وہاں پہ نہ آ کے کہنا کہ اللہ مجھے ہدایت دے دیتا تو میں بھی ہو جاتے، میرے نصیب میں ہی نہیں تھی، بس میرے نصیب میں لکھی نہیں تھی اللہ نے، یعنی نصیب لکھتے وقت اللہ نے مجھے ہی چھوڑ دیا. یعنی کتنی استغفر اللہ، یہ جو کئی الفاظ ہم بولتے ہیں کتنی بڑی تہمت ہے جو اللہ کے اوپر لگاتے، یہ جھوٹ ہے جو اللہ پہ لگاتے. تو قیامت کے دن تر الذین کذبوا علی اللہ، وہ لوگ جنہوں نے جھوٹ بولا اللہ پر، چاہے شرک کر کے، چاہے یہ کہہ کے اللہ کا بیٹا ہے، چاہے یہ کہہ کے کہ اللہ تعالیٰ نے اپنے ساتھ شریک بنائے ہوئے ہیں، کسی طرح سے بھی اللہ کے اوپر جھوٹ بولا، وجوہہم مسودۃ، وہ ان کے چہرے ہوں گے سیاہ اس دن. چہرے سیاہ کا مطلب کیا ہے؟ دیکھیں ایک تو چہرے یہ نہیں ہے کہ رنگ ان کا کالا ہوگا، یہ نہیں ہے مطلب کہ یعنی جو سفید رنگ، کیونکہ وہ وہاں پہ جا کے وہ وہاں پہ تو سفید رنگ کے لوگ جو ہیں وہ سفید رہیں گے، اور کالے لوگوں کے بارے میں یہاں پہ کہا جا رہا ہے، بلکہ قرآن میں اور جگہ پہ بھی ہے کہ یوم تبیض وجوہ وتسود وجوہ، کہ اس دن کچھ چہرے سفید ہوں گے اور کچھ چہرے سیاہ ہوں گے. یہ دنیا کے رنگوں کی بات نہیں ہو رہی، بلکہ یہ سیاہی کس چیز کی ہے؟ یہ اس وقت کی جو پریشانی ہے، یا اس وقت کی جو ہیبت ہے، یا اس وقت کی جو تکلیف ہے، اس کو دیکھ کے اور اپنے گناہوں کے بارے میں جان کے ان کے جو رنگ ہوں گے. دنیا میں بھی ایسے ہوتا ہے نا، جب کوئی ایک دم کوئی پریشانی ہوتی، کچھ ایک دم انسان کا چہرہ کیسے ہوتا ہے، نیلا سا نہیں ہو جاتا ایک دم، کوئی ایسی اچانک کوئی بات ہو جائے تو جس کو کہتے ہیں ہوائیاں اڑ گئی، وہ ان کے چہروں پہ آ جائے گی. جو کالاہٹ ان کے دل سیاہ تھے نا پہلے، وہ سیاہ ہی ان کے چہروں پہ اب آ جائے گی. وہ چاہے کتنے سرخ و سفید تھے دنیا کے اندر، اب وہ سیاہ نظر آ رہے ہوں گے اس دن کی ہولناکی دیکھ کے اور اپنے کرتوت جان کے کہ یہ دن تو یہ آ گیا اور میرے پاس کیا ہے اور میں کیا کر رہا ہوں. جنہوں نے اللہ کے اوپر جھوٹ باندھا ہوا ان کے چہرے ایسے ہوں گے. الیس فی جہنم مثوا للمتکبرین، کیا جہنم میں ٹھکانہ نہیں ہے تکبر کرنے والوں کے لیے؟ یعنی جہنم میں یہ ایسا سوال ہے جس کے اندر یہ نہیں کہ کوئی سوال پوچھا جا رہا ہے کہ کیا جگہ ہے کہ نہیں ہے، کیا ٹھکانہ ہے کہ نہیں ہے، یعنی استفہام انکاری جس کو کہیں گے کہ ہاں بالکل ہے، کیا نہیں ہے جہنم میں کوئی ٹھکانہ تکبر کرنے والوں کے لیے؟ ہاں ہے، یعنی بالکل ہے، تکبر کرنے والوں کے لیے ہی جہنم میں ٹھکانہ ہے. آپ کو پتا ہے قیامت کے دن وہ لوگ کہ جنہوں نے تکبر کیا ہوگا چونٹیوں کی شکل میں اٹھائے جائیں گے اور لوگ ان کو رونتے پھریں گے. دنیا میں یہ تکبر ہی ہے کہ اللہ کے اوپر جھوٹ باندھ دینا، اللہ کے اوپر کوئی بات کر دینا. تم نے اللہ کو کیا سمجھا؟ تم اپنی بڑائی دکھانا چاہتے تھے. ایک جگہ پہ آتا ہے کہ متکبر لوگ جہنم میں لوگوں کے لہو اور پیپ کو پیئیں گے، یہ ان کی سزا ہوگی. اللہ تعالیٰ قبول کرے جو ہم نے ابھی تک پڑھا ہے. سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک. تلاوت سنیں آیات کی.
اللہ یتوفی الانفس حین موتها والتی لم تمت فی منامها فيمسك التي قضى عليها الموت ويرسل الأخرى إلى أجل مسمى إن في ذلك لآيات لقوم يتفكرون أم اتخذوا من دون الله شفعاء قل أولو كانوا لا يملكون شيئا ولا يعقلون قل لله الشفاعة جميعا له ملك السماوات والأرض ثم إليه ترجعون وإذا ذكر الله وحده اشمأزت قلوب الذين لا يؤمنون بالآخرة وإذا ذكر الذين من دونه إذا هم يستبشرون قل اللهم فاطر السماوات والأرض عالم الغيب والشهادة أنت تحكم بين عبادك فيما كانوا فيه يختلفون ولو أن للذين ظلموا ما في الأرض جميعا ومثله معه لافتدوا به من سوء العذاب يوم القيامة وبدا لهم من الله ما لم يكونوا يحتسبون وبدا لهم سيئات ما كسبوا وحاق بهم ما كانوا به يستهزئون فإذا مس الإنسان ضر دعانا ثم إذا خولناه نعمة منا قال إنما أوتيته على علم بل هي فتنة ولكن أكثرهم لا يعلمون قد قالها الذين من قبلهم فما أغنى عنهم ما كانوا يكسبون فأصابهم سيئات ما كسبوا والذين ظلموا من هؤلاء سيصيبهم سيئات ما كسبوا وما هم بمعجزين أولم يعلموا أن الله يبسط الرزق لمن يشاء ويقدر إن في ذلك لآيات لقوم يؤمنون قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله إن الله يغفر الذنوب جميعا إنه هو الغفور الرحيم وأنيبوا إلى ربكم وأسلموا له من قبل أن يأتيكم العذاب ثم لا تنصرون واتبعوا أحسن ما أنزل إليكم من ربكم من قبل أن يأتيكم العذاب بغتة وأنتم لا تشعرون أن تقول نفس يا حسرة على ما فرطت في جنب الله وإن كنت لمن الساخرين أو تقول لو أن الله هداني لكنت من المتقين أو تقول حين ترى العذاب لو أن لي كرة فأكون من المحسنين بلى قد جاءتك آياتي فكذبت بها واستكبرت وكنت من الكافرين ويوم القيامة ترى الذين كذبوا على الله وجوههم مسودة أليس في جهنم مثوى للمتكبرين